أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا اللهم صل على محمد وآل محمد وعجل فرجهم. خوب سب سے پہلے حضرت زہرا سلام اللہ علیہا کی ولادت کی مناسبت سے آپ سب کو مبارکباد عرض ہے. اسی طرح امام زمانہ علیہ السلام کی خدمت میں بھی ہم مبارکباد عرض کرتے ہیں. اپنے سیشن کو آغاز کرنے سے پہلے حضرت زہرا سلام اللہ علیہا اور امام زمانہ علیہ السلام سے اجازت لیتے ہیں کہ وہ ہمیں اجازت دیں کہ اس سیشن میں وارد ہو سکے. دیکھیں, ہم نے سیرت حضرت زہرا سلام اللہ علیہا کے حوالے سے خدا کی توفیق سے 25 لیکچرز ہم نے پیش کیے تھے پچھلے سال ایام فاطمیہ کی مناسبت سے, اور اسی کو کنٹینیو کرتے ہوئے آج ہم اپنا 26th سیشن ادامہ دیں گے, کنٹینیو کریں گے, کیونکہ کچھ موضوعات رہ گئے تھے اس کو تکمیل کریں گے. اگر آپ کو یاد ہو, ہم نے حضرت زہرا سلام اللہ علیہا کی زندگی کو تین حصوں میں, تین سٹیجز میں ڈیوائڈ کیا تھا. ان کی پیدائش, ان کا بچپنا, اور اسی طرح ان کی فیملی لائف امام علی علیہ السلام کے ساتھ, اور اسی طرح ان کی سوسائٹل, اجتماعی, پولیٹیکل لائف, یہ تیسرا سٹیج ہے. ہم نے اس تھرڈ سٹیج کے بارے میں اب تک بات نہیں کی ہے, کہ انشاءاللہ خدا فرصت دے تو ہم اس سیشن کے بارے میں مطالب عرض کریں گے, کہ جو بہت ہی مہم ہے. اور ہم اس سیشن میں کیا کرنا چاہ رہے ہیں, اور ممکن ہے اگلا سیشن بھی ہو, دو سیشنز ہوں, وہ یہ کہ جو سیکنڈ سٹیج تھا حضرت زہرا سلام اللہ علیہا کا, جو کہ ان کی خانوادگی زندگی تھی, اس میں ان کا رشتہ امیر المومنین علی علیہ السلام کے ساتھ کیسے ہوا, پھر اس کے ساتھ ساتھ ان کا رویہ, ان کی ہمسرداری, وہ ایز اے ہاؤس وائف, یہ سارے مطالب ہم نے پیش کیے تھے. جو مطالب رہ گئے ہیں وہ یہ ہے کہ اب حضرت زہرا سلام اللہ علیہا نے اپنے بچوں کی تربیت کیسے کی. یہ ایک اہم موضوع ہے جو آج ہم اس کو شروع کریں گے. آج کا بھی سیشن اور اگلا بھی سیشن اسی پر مشتمل ہوگا, اسی موضوع پر. ہم کوشش کریں کہ حضرت زہرا سلام اللہ علیہا کی سیرت سے, ان کی سیرت آف تربیت اولاد سے ہم بھی کچھ سیکھ سکیں, اور اس کو ہم اپنی لائف میں, اپنی پیرنٹل لائف میں, اپنی والدینی لائف میں اس کو ہم عملی کر سکیں انشاءاللہ. دیکھیں, سب سے پہلا سوال جو سیرت تربیتی ہے حضرت زہرا سلام اللہ علیہا میں پیش آتا ہے, اور سب سے پہلا پوائنٹ وہ ہے, تربیت کا معنی کیا ہے. اوکے, ہم کہتے تو ہیں نا تربیت اولاد کے اوپر لیکچرز ہونے چاہیے, تربیت کے اوپر مثلا سیمینارز ہونے چاہیے, بچوں کی تربیت کیسے کریں. خوب, ہم تربیت اتنا کہتے ہیں, لیکن خود تربیت کا معنی کیا ہے. اوکے, تربیت کا لغوی اور ڈکشنری معنی ہے پرورش دینا, مہذب کرنا کسی کو. اوکے, پرورش یعنی کیا مطلب پرورش؟ پرورش کا مطلب یہ ہے کہ آپ اس شخص کے ساتھ یا اس بچے کے ساتھ جس کی تربیت کی جا رہی ہے, اس کے ساتھ ایسے افعال اور ایسے اعمال اس کے ساتھ انجام ہو کہ اس کی معنوی تربیت ہو. تربیت سے مراد البتہ صرف معنوی تربیت یہاں پر مراد نہیں ہے, جو ہم ان سیشنز میں دیکھنا چاہیں گے. تربیت, آپ جسمانی تربیت بھی مراد لے سکتے ہیں, معنوی تربیت بھی مراد لے سکتے ہیں, عاطفی اور احساساتی تربیت بھی یہاں پر مراد ہے, اجتماعی اینڈ سوسائٹل تربیت بھی یہاں پر مراد ہے. ان تمام شعبوں کے اندر, ان تمام امور کے اندر تربیت کا مطلب پرورش دینا, آگے لانا, اوپر لے کے آنا کسی شخص کو. اب یہ تربیت کا ڈکشنری معنی ہے, تربیت کا اصطلاحی معنی جس کو ہم یوز کرتے ہیں اپنی نارمل زبان میں, اسلام کے اندر یوز کرتے ہیں مثلا تربیت اولاد, تو یہاں پر تربیت سے کیا مراد ہے. بہت ہی اس کو غور سے سنیں, اگر ہم ایک اس کی ڈیفینیشن پر ہی ہم غور و فکر کریں تو ممکن ہے بہت سارے مسائل حل ہو سکتے ہیں. تربیت کی اب اصطلاحی ڈیفینیشن یہ ہے کہ یہ ڈیفینیشن بیان ہو جائے، اس کے بعد ہم آہستہ آہستہ حضرت زہرہ سلام اللہ علیہ کی سیرت کے حوالے سے جو اس موضوع سے مضبوط ہے اس میں ہم وارد ہوں گے. دیکھیں تربیت کا اصطلاحی معنی کیا ہے؟ تربیت کا اصطلاحی معنی اب یہ ہے، اس کو غور سے سنیں، ایک ایسی فعالیت، ایک ایسی ایکٹیویٹی جو کہ ہدف مند ہے. یعنی تربیت کا کام ہدف مند ہوتا ہے. اگر آپ کہہ رہے ہیں کہ میں کسی کی تربیت کر رہی ہوں یا کر رہا ہوں، یعنی آپ ایک ہدف کے ساتھ اس فعل کو انجام دے رہے ہیں، تربیت کے فعل کو، تربیت کی فعالیت کو. یہ پہلا عنصر ہے، ایلیمنٹ ہے تربیت کے ڈیفینیشن کا، کہ تربیت ایک ایسی ایکٹیویٹی جو کہ ہدف مند ہے. دو، تربیت ایک ایسی ہدف مند فعالیت ہے جو کہ دو طرفہ ہے، ٹو وے ہے. ایسا نہیں کہ تربیت ایک شخص کی جانب سے ہے اور دوسرے کا کوئی کام نہیں ہے اس کے، نہیں، تربیت دو طرفہ ہے. یہ کون دو طرفہ لوگ ہیں؟ ایک وہ شخص جو تربیت کرنے والا ہے، اور دو وہ شخص جو تربیت لے رہا ہے. پس تربیت کی فعالیت دو انسانوں کے درمیان ہوتی ہے، ٹو وے ہوتی ہے. اور یہ جو ہدف مند اور دو طرفہ ایکٹیویٹی اور فعالیت ہے، یہ ایک خاص ویلیو سسٹم کے بیس کے اوپر انجام پاتی ہے، کچھ خاص کوالٹی سسٹم کے بیس پر یہ ایکٹیویٹی انجام پاتی ہے. اب یہ کوالٹی سسٹم شاید ممکن ہے کہ اسلام کا ہو یا ممکن ہے کفار کا ہو. اوکے، کیونکہ کفار بھی اپنے بچوں کی تربیت کرتے ہیں، وہ اپنے کوالٹی سسٹم اور ویلیو سسٹم کے مطابق تربیت کرتے ہیں، لیکن اسلام اپنے الہی اور انسانی سسٹم کے مطابق تربیت کرتا ہے. خوب، کیا ہدف ہے؟ ہدف اب تربیت کا یہ، یہ تین چیزیں بیان کر دیں. اب اسی ڈیفینیشن میں آخری حصہ یہ کہ تربیت کا ہدف یہ کہ اس شخص کے اندر جس کی آپ تربیت کر رہے ہیں، اس کے اندر آپ ایک اسپیشل، ایک خاص اخلاق اس کے اندر ایجاد کرنا چاہتے ہیں، ایک خاص قسم آف رویہ اور بیہیویئر اس کے اندر ایجاد کرنا چاہتے ہیں، ایک خاص دیکھنے کا انداز اس کے اندر ایجاد کرنا چاہتے ہیں. ہر انسان مختلف اعتبار سے جہان کو دیکھتا ہے، دنیا کو دیکھتا ہے. خوب، کوئی انسان دنیا کو فقط مٹیریلسٹک اور جسمانی دیکھتا ہے، بدنی دیکھتا ہے، فقط ظاہری نگاہ ہے. لیکن ایک انسان ہے، نہیں، اس کی نگاہ فقط ظاہری نہیں ہے، وہ اس ظاہر کے اندر باطن کو بھی دیکھتا ہے. یہ تربیت کا نتیجہ ہوتا ہے کہ آپ جب اپنے بچے کی تربیت کرتے ہیں تو در حقیقت اس تربیت کے اندر، اس کے اندر دنیا اور جہان اور پورے عالم ہستی کو جو دیکھنے کا جو انداز ہے، وہ اس کے اندر آپ ایجاد کر رہے ہیں. یہ تربیت کا آخری، تربیت کا اینڈ گول ہوتا ہے. ہو، لیکن ایک پوائنٹ اس ڈیفینیشن میں ہائی لائٹ کرنا چاہوں گا، وہ یہ کہ تربیت دو طرفہ ہے. ہم جب کہتے ہیں کہ ہمیں اپنے بچوں کی تربیت کرنی ہے، تو آپ کو معلوم ہے آپ کیا کہہ رہے ہیں؟ تربیت یعنی اگر میں ایز اے باپ، ایز اے فادر اپنے بچے کی تربیت کرنا چاہ رہا ہوں، تو مجھے معلوم ہونا چاہیے کہ تربیت دو طرفہ ہے. یعنی تربیت وہ فعالیت ہے جو مربی، جو کہ تربیت کرنے والا ہے، اور دو، تربیت لینے والے کے درمیان یہ ایکٹیویٹی انجام پاتی. پس جو میں تربیت انجام دینا چاہتا ہوں، مجھے بھی تو تربیت یافتہ ہونا چاہیے. اوکے، میری بھی تو بچپن میں تربیت ہونی چاہیے تھی، تاکہ اب میں اس جملے کو ادا کرنے کے قابل ہوں، تاکہ میں اب اس چیلنج کو لے سکتا ہوں کہ مجھے اپنے بچوں کی تربیت کرنی ہے. اگر میری اپنی تربیت نہ ہوئی ہو تو میں اپنے بچوں کی کیسے تربیت کروں گا؟ یہ ہر باپ کو اور ہر ماں کو اپنے آپ سے سوال کرنا چاہیے کہ کیا میں نے اپنی تربیت کی ہے؟ کیا میں نے اپنے آپ کو کسی استاد کے سپورٹ کیا ہے کہ وہ میری تربیت کرے، تاکہ میں اس قابل بن جاؤں کہ اپنے بچے کی تربیت کر سکوں؟ یہ اہم سوال ہے. اس کے بغیر تو اپنے بچوں کی تربیت کرنا آسان کام نہیں ہے. یہ ایک پوائنٹ ہو گیا الحمدللہ. دوسرا پوائنٹ یہاں پر یہ کہ تربیت کے اندر اگرچہ آپ دیکھیں बहुत सारे एलिमेंट्स और अवामिल और असबाब दरकार होते हैं, जैसे मिसाल के तौर पर इंसान का इरादा है, इंसान की फितरत है, इसी तरह विरासत, इनहेरिटेंस यानी मानवी और जेनेटिक जो विरासत है वो खुद तरबियत के अंदर असरअंदाज होती है, तरबियत औलाद के अंदर असरअंदाज होती है। लेकिन यहां पर इस चीज की तरफ तवज्जो दिलाने की जरूरत है हम अपने आप को, हम सबको, कि यहां पर जो असल किरदार है, असल किरदार वो है मां बाप का। तरबियत का असल रोल जो जिसके बारे में मुमकिन है, जो आप उसको यूं कह सकते हैं कि वो चीज, वो रोल प्ले, किरदार और कैरेक्टर जो इंसान की तरबियत में रोल प्ले कर सकता है और बुनियादी रोल प्ले कर सकता है, वो मां बाप है। विरासत अपनी जगह, फितरत अपनी जगह, वो सब ठीक है, वो भी इंपॉर्टेंट है, लेकिन बुनियादी क्या है? माँ बाप। और एक चीज मैं ऐड करना चाहूंगा, एटमॉस्फियर, माहौल क्या है, क्या माहौल आपने बच्चे को दिया है, किस स्कूल में आपने अपने बच्चे को एडमिशन दिलाया है, आपके बच्चे की दोस्ती किसके साथ है, किसके वो कौन इसके दोस्त हैं, कहाँ कहाँ जाता है वो, ये सब कुछ असरअंदाज है तरबियत का। लिहाजा यहां पर एक बहुत ही अहम कैरेक्टर जो रोल प्ले करता है इंसानों की तरबियत में, वो है हुकूमत, गवर्नमेंट। क्यों? गवर्नमेंट कहां से आ गई? आप मुमकिन ये पूछें मुझसे, गवर्नमेंट यहां पर कहां से आ गई? हुकूमत का क्या किया? हुकूमत का काम क्या है? हुकूमत का काम यह है कि एक ऐसा माहौल सोसाइटी के अंदर पैदा करें, क्रिएट करें, ईजाद करें कि बच्चा और तमाम इंसान, एल्डरली, छोटे बड़े, सब आसानी से उस इंसानी और इलाही कमाल तक पहुंच सके। अब ये माहौल कौन बनाएगा सोसाइटी के अंदर? ये गवर्नमेंट का काम है। ओके, तो बस आप देखें आपकी गवर्नमेंट्स में आया ये माहौल, आपकी गवर्नमेंट ने बनाया है, नहीं बनाया है। अगर नहीं बनाया है तो आप मुतालबा करें, और अगर बनाया है तो शुक्र, खुद अल्लाह का शुक्र अदा करें। बस तरबियत का ये मैंने आपको एक अहम पॉइंट बताया है। दूसरी तरफ से मुमकिन है यहां पर आपके जहन में एक सवाल हो, नॉर्मल सवाल किया भी जाता है, वो ये कि ठीक है चलो माँ और बाप दोनों का अहम किरदार है, लेकिन सबसे ज्यादा किरदार किसका है? आया माँ का है या बाप का है? अगर आप मुझसे पूछें, या जो मैंने किताबें पढ़ी हैं, जो मैंने कुछ किताबें पढ़ी हैं उसको देख के ये लगता है कि दोनों का किरदार बहुत अहम है, माँ का भी किरदार बहुत अहम है, बाप का भी किरदार बहुत ही अहम है। अलबत्ता माँ का जो किरदार है वो एक हद तक बुनियादी किरदार है। बहुत सारी माएँ ऐसी होती हैं जो अपने बच्चों को गुमराह करने में एक बिलाखिर कलीदी और की किरदार अदा करती हैं। अलबत्ता मैंने कहा ना, माँ बाप दोनों को ले ले, दोनों का। अगर मैं यहां कहूं माँ का बहुत अहम किरदार है, तो मुमकिन है जो सुनने वाला बाप है वो ये कहेगा कि चलो बस मेरी तो छुट्टी हो गई। नहीं, दोनों का किरदार है, रिवायात मौजूद है। ये रिवायात के बगैर मैं आपके सामने ये बातें नहीं कर रहा हूं। एक हदीस आप देखें, कौल नबी सल्लल्लाहु अलैहि वसल्लम, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, कुल्लु मौलूदिन यूलदु अलल फितरा, हर बच्चा फितरत के ऊपर पैदा होता है। उलमा फरमाते हैं हर बच्चा, अब ये उलमा की तफसीर है, कि हर बच्चा फितरत तौहीदी लेकर पैदा होता है, इलाही फितरत लेकर पैदा होता है। फिर नबी अकरम की हदीस आप देखें आगे, हत्ता यकून अबवाहू, यहां तक के उसके माँ बाप, युवाहिदानिही व युनस्सिरानिही, यहां तक कि उसके माँ बाप उसको या यहूदी बना देते हैं या नसरानी बना देते हैं। यानी उसकी तरबियत बेचारे की ऐसी की जाती है, उसको एक ऐसा माहौल फराहम किया जाता है घर के अंदर, शहर के अंदर, गली के अंदर, कूचे के अंदर, कि इन दी एंड वो मुसलमान नहीं बनता। इन दी एंड वो मुमकिन है नाम का मुसलमान हो, लेकिन उसके अंदर जो मानवियत है वो इस्लामी मानवियत नहीं है, इलाही मानवियत नहीं है, बल्कि मानवियत नहीं है, इसको मानवियत का लफ्ज यहां नहीं कहना चाहिए, यानी ऐसा नहीं कि मानवियत या इस्लामी है या गैर इस्लामी है ना, ये गलत है। यानी उसकी तरबियत ऐसी उस बेचारे की होती है उस माहौल की वजह से, घर और बाहर की वजह से, कि बिलाखिर उसकी जो सोच होती है ना वो गैर इस्लामी होती है, वो अपनी फितरत से हट जाता है। देखिए नबी अकरम क्या फरमा रहे हैं, हर बच्चा अपनी फितरत पर पैदा होता है। खूब, फिर क्यों बच्चे आगे जाके बड़े होकर करप्ट बन जाते हैं, बुरे बन जाते हैं, उनका अखलाक अच्छा नहीं होता, उनकी जबान अच्छी नहीं होती, उनकी डिसीजन मेकिंग अच्छी नहीं होती, क्यों? इसकी वजह या तो तरबियत गलत है, या असलन अपने बच्चे को रिहा छोड़ देना, ऑटोमेटिक रूटीन की लाइफ कर अपने आप को और अपने घर को, अपनी फैमिली को उस रूटीन की लाइफ में लेकर आना। सुबह हो रही है, शाम हो रही है, बाप जा रहा है ऑफिस, शाम को ऑफिस से आ रहा है, माँ खाना बना रही है, सब कुछ हो रहा है, फिर बाप खाना खाने के बाद फिर सो जाता है और बच्चे के लिए टाइम नहीं है। माँ भी पूरा दिन या तो किचन में होती है, या तो टेलीविजन देख रही है, या अपनी सहेलियों के साथ गॉसिपिंग और गपशप में मसरूफ है, या इंस्टाग्राम और फेसबुक पे मसरूफ है, और बच्चों के लिए टाइम नहीं है, बच्चों को रिहा छोड़ दिया है इस उम्मीद के साथ कि मेरा बच्चा स्कूल में अच्छी तरबियत पाएगा। नहीं, कौन सी ऐसी स्कूल है जो बच्चों की अच्छी तरबियत करती है? कोई ऐसी स्कूल नहीं सिवाय अहलुल बैत, इस्मत व तहारत की स्कूल एंड यूनिवर्सिटी। जब तक आप अपने आप को और अपने बच्चों को अहलुल बैत की स्कूल में, अहलुल बैत की दानिशगाह में नहीं लेकर आएंगे, तब तक ना आपकी अपनी तरबियत होगी, ना अपने बच्चों की तरबियत होगी। हजरत ज़हरा सलामुल्लाह अलैहा बिलाखिर मासूमा थी, इस्मत का मकाम था उनके वजूद में, लिहाजा चूंकि मासूमा थी, गुनाहों से पाक, तमाम पलीदियों से पाक, लिहाजा हम सब के लिए, तमाम मुसलमानों के लिए एक रोल मॉडल है, तमाम मुसलमानों के लिए एक रोल मॉडल। यहां पर एक सवाल और एक ओपिनियन, और बल्कि यूं कहूं एक सजेस्टन मैं देना चाहूंगा अपने अहले सुन्नत ब्रदर्स एंड सिस्टर्स को, कि आप देखें हजरत ज़हरा सलामुल्लाह अलैहा, हम अहले तशय्यो के अकीदे के मुताबिक मासूमा हैं, कोई गुनाह उनके करीब नहीं आ सकता, बल्कि यूं कहूं कि ये बेहतर है इस्मत की तारीफ, कि इरादा रखते हुए, विल पावर रखते हुए वो गुनाह की तरफ एक मासूम नहीं जाता, अपने इरादे के साथ एक मासूम गुनाह की तरफ नहीं जाता, ये इस्मत है। खूब, आया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की अजवाज आया मासूमा है? कौन है नबी अकरम के खानदान में कौन मासूम और मासूमा है, सिवाय अली अलैहिस्सलाम के, सिवाय हजरत ज़हरा सलामुल्लाह अलैहा के, सिवाय हसन और हुसैन के, और कौन मासूम है? यही अहलुल बैत का खानदान मासूम है, इमाम अली अलैहिस्सलाम, हजरत ज़हरा सलामुल्लाह अलैहा, इमाम हसन और इमाम हुसैन अलैहिमस्सलाम, और उनकी जो औलाद है इमाम मेहदी अलैहिस्सलाम तक, ये मासूम है। इसी वजह से इनको हमारे लिए रोल मॉडल करार दिया गया है। मैं आपसे, आपकी खिदमत में एक सजेशन ये पेश करना चाहूंगा, खुसूसन अहले सुन्नत के भाइयों और बहनों से, कि आप जाएं, आप हजरत ज़हरा सलामुल्लाह अलैहा की तरबियती मेथडोलॉजी के बारे में रिसर्च करें, किस तरह उन्होंने तरबियत की अपने बच्चों की। अलबत्ता अभी एक पॉइंट में पेश करने वाला हूं, वो ये कि हजरत ज़हरा सलामुल्लाह अलैहा की जो रविश तरबियती है, उस एतबार से आप देखें, आप देखें हजरत ज़हरा सलामुल्लाह अलैहा किन बच्चों की तरबियत की है, इमाम हसन और इमाम हुसैन, हजरत ज़ैनब और उम्मे कुलसूम सलामुल्लाह अलैहिम अजमाइन, इन सब की तरबियत की हजरत ज़हरा सलामुल्लाह अलैहा ने। कैसे तरबियत की, इंशाल्लाह अब ये आपके सामने कुछ मतालब पेश करेंगे, लेकिन एक प्रॉब्लम है यहां पर। प्रॉब्लम क्या है? प्रॉब्लम यह है कि दो ऐसे फैक्टर्स और अवामिल हैं और असबाब हैं कि वो तारीखी रिपोर्ट्स, तारीखी गुजारिशात एंड डॉक्यूमेंट्स इतनी मकदार में हम तक नहीं पहुंचे कि जो हमें ये बता सकें कि हजरत ज़हरा सलामुल्लाह अलैहा ने अपने बच्चों की तरबियत कैसे की है। मौजूद है हमारे पास तारीखी डॉक्यूमेंट्स, लेकिन कम है। क्यों कम है? उसकी दो वजूहात हैं। پہلی وجہ یہ کہ حضرت زہرہ سلام اللہ علیہ کی عمر کم تھی، بالآخر ان کی شہادت 18 سال کی ایج میں ہوئی ہے، اور ظاہر سی بات ہے اس ایج کی جو خاتون ہوتی وہ ینگ ہوتی ہے، وہ جوان خاتون ہوتی ہے، اور چونکہ وہ زمانہ صدر اسلام کا زمانہ تھا، اسلام کے آغاز کا زمانہ تھا، لہٰذا حضرت زہرہ سلام اللہ علیہ اور حتیٰ دیگر خواتین بھی، شاید دیگر ازواج رسول بھی، ازواج رسول، رسول کی بیٹیاں اور دیگر ممکن صحابہ کرام کی بھی جو خواتین ہیں، فیملیز ہیں، وہ گھر سے باہر کم نکلتی تھیں، عمومی اس لوکیشن میں کم حاضر ہوا کرتی تھی۔ ایک یہ بات، ایک تو چھوٹی عمر ہے اور پلس یہ سب کے سامنے کم حاضر ہونا۔ دوسری وجہ کہ جس کی وجہ سے ہم تک رپورٹس کم پہنچی حضرت زہرہ سلام اللہ علیہ کی تربیتی سیرت کے حوالے سے، وہ یہ کہ جیسے ہی نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی رحلت ہوتی ہے یا شہادت ہوتی ہے، آپ دیکھیں شہادت سے پہلے جب نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے اس بستر مرگ پر، موت کے بستر پر، اس سے پہلے کہ وہ ان کی روح مبارک ان کے بدن سے جدا ہو، انہوں نے قلم اور کاغذ مانگا، وہاں پر حضرت عمر نے کہا کہ نہیں، ہمارے لیے کتاب خدا کافی ہے، ہمیں آپ کی لکھی ہوئی وصیت کی ضرورت نہیں ہے۔ اوکے، یہ تاریخی رپورٹس موجود ہیں سنی شیعہ سورسز کے اندر۔ خوب، کیا لکھنا چاہتے تھے نبی اکرم صلی اللہ علیہ وآلہ وسلم؟ وہی معروف حدیث کہ انی تارکم فیکم ثقلین، فیکم الثقلین، کتاب اللہ و عترتی اہل بیتی، کہ میں دو چیزیں تمہارے درمیان چھوڑ کے جا رہا ہوں، اگر تم نے اس سے تمسک کر لیا تو ہدایت پا جاؤ گے، اگر چھوڑ دیا، کسی ایک کو بھی چھوڑ دیا، تو گمراہ ہو جاؤ گے۔ ایک کتاب اللہ یعنی قرآن مجید، اور دو میرے اہل البیت۔ کیا مطلب میرے اہل البیت؟ فقط محبت کے لیے نہیں، تعلیمات اہل البیت، حکومت اہل البیت، معنویت اہل البیت، قرآن کے ساتھ ساتھ، ان دونوں کو لے کے چلو گے اپنی زندگی میں تو کامیاب ہو جاؤ گے۔ خوب، جب نبی اکرم کی رحلت ہوتی تو فوراً کیا ہوتا ہے، سقیفہ کا عمل پیش آتا ہے اور امامت امام علی علیہ السلام کو غصب کیا جاتا ہے، یعنی جو حق کے حکومت امام علی کو حاصل تھا اس کو غصب کیا جاتا ہے، اور حضرت ابو بکر خلیفہ اول بن جاتے ہیں غاصبانہ طور پر۔ یہاں پر ایک پالیسی حضرت ابو بکر کی حکومت میں پیش آئی، انہوں نے یہ پالیسی اپنائی، حضرت عمر نے بھی ان کا ساتھ دیا، اور اسی طرح یہ چلتا گیا سلسلہ۔ وہ کیا پالیسی تھی؟ وہ ہے منع تدوین حدیث، حدیث کو لکھنا، حدیث کو سنانا ممنوع، بینڈ، حدیث بینڈ، حدیث کو بین کیا گیا گورنمنٹ کی طرف سے، خلیفہ اول کی گورنمنٹ کی طرف سے۔ بہت ساری تاریخی رپورٹس ڈاکیومنٹڈ موجود ہیں اس حوالے سے کہ کس قدر، کس طرح ان افراد نے، خلیفہ اول نے، خلیفہ دوم نے، خلیفہ سوم نے، حدیث کی بوائیکاٹ اور حدیث کو بین کرنے میں انہوں نے کیا کردار ادا کیا ہے۔ نتیجے میں کیا ہوا؟ نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کی حدیثوں کو، رپورٹس میں موجود ہے، جلایا گیا، اصحاب کو منع کیا گیا کہ حدیثوں کو نہ لکھا جائے، نہ سنایا جائے، اور اسی طرح جو سناتا تھا ان کو سزا بھی دی جاتی تھی گورنمنٹ کی طرف سے، خلیفہ کی جانب سے۔ تو یہ جو، اب آپ دیکھیں کیا فاجعہ پیش آیا ہے اس کے ساتھ، کس قدر اہل البیت کی تعلیمات کو یہاں پر ڈسٹروائے کیا جا رہا ہے۔ نبی اکرم کی جو 23 سالہ احادیث کا جو کلیکشن اور خزانہ ہے، اس کو پروپوگیٹ کرنے، اس کو تبلیغ کرنے سے روکا گیا۔ خوب، اس سے کیا نقصان ہوگا؟ اس سے جو نالج اور علم اور تعلیم اور تعلم کے اندر جو نقصان پیش آیا ہے، اس کا جبران نہیں ہو سکتا۔ اسی وجہ سے آپ دیکھیں آگے اس کے جو نتائج نکلے، وہ کبھی میں آپ کو کسی اور سیشن میں بتاؤں گا کہ اس پالیسی کا کیا نتیجہ نکلا۔ और अहले सुन्नत हजरात अगर ये रिसर्च करें कि इनके साथ क्या मजलूमियत हुई है, हकीकतन मेरी नजर में अहले सुन्नत जो अवाम है वो मजलूम अवाम है, मजलूम अवाम है, इनके साथ जुल्म किया गया है। क्यों? क्योंकि इन्हीं के खुलफाए राशिदीन ने, यानी खलीफे अव्वल दुवम सिवम ने हदीसों की बॉयकॉट, हदीसों को बैन करने के नतीजे में किस कदर तालीमात नबी अकरम से इनको महरूम किया है। और नतीजे में एक नतीजा जो बहुत ही भयानक नतीजा निकला वो है जाल हदीस का नतीजा, यानी अब फेक और नकली अहादीस को बनाया बनाना और लिखना और प्रोपोगेट करना शुरू किया गया। अब ये बहुत बड़ी दास्तान है। बिलाखिर हमें इन दो अवामिल की वजह से ये मसाइल हमें फेस करने को मिले। खूब, अब आते हैं डायरेक्टली नबी हजरत ज़ाहरा सलामुल्लाह अलैहा की सीरत तरबियती के एतबार से। लेकिन दो पॉइंट्स मैं आपके सामने ये पेश करूंगा कि आप देखें, अगर हस्बैंड एंड वाइफ, माँ बाप चाहते हैं कि अपने बच्चों की तरबियत करें, और खुसूसन वो अफराद जो शादी करने वाले हैं वो इस गोल के साथ अगर शादी कर रहे हैं कि उनको अपनी भी तरबियत करनी है, अपने बच्चों की भी तरबियत करनी है, तो यहां पर एक अहम पॉइंट ये है कि वो क्या बेस है, तरबियत के अहम फाउंडेशंस क्या हैं। कि अगर ये फाउंडेशंस फराहम हो गए तो यस, आप कह सकते हैं कि तरबियत का अमल और फालियत 95% अबव अच्छी हो सकती है और सक्सेसफुल और कामयाब हो सकती है। एक अहम पॉइंट फैक्टर यहां पर ये कि हस्बैंड या लड़का या लड़की आए और अपने लिए एक बेहतरीन साथी इंतखाब करें। मसलन लड़का आए और बेहतरीन सालिहा लड़की को, शाइस्ता बातकवा एहसास जिम्मेदारी करने वाली लड़की को इंतखाब करें। अगर ये सिफात उसके अंदर हुई तो यस, बच्चों की अच्छी तरबियत हो सकती है। इसी तरह लड़की भी ये चेक करे कि मैं किससे शादी कर रही हूं, माँ बाप भी ये चेक करें कि हम कौन सा लड़का देखने जा रहे हैं। फकत लड़के का हैंडसम होना, लड़के के पास अच्छा पैसा होना, यस ये तो लड़का दुबई में पढ़ता है, अमेरिका में पढ़ता है और इसके पास तो किसी चीज की कमी नहीं है, बेशक नमाज टाइम पे नहीं पढ़ता लेकिन पैसा तो है, शुक्र है। खूब, ये वो चीजें नहीं है जो एक शादी को कामयाब करती है, ये वो चीजें जो शादी को मुमकिन है, इन्हीं शादी करने वालों को आखिर में जहन्नम ले जाए। तकवा असल है, तकवा असल है, अखलाक असल है, जॉब पैसा हो ना हो, ये दो असल चीजें हैं। एहसास जिम्मेदारी, तकवा, अखलाक, दो। दूसरी अहम चीज, दूसरा अहम बेस कि ये फराहम हो जाए तो ये भी एक अहम किरदार अदा करेगा। किस चीज में? तरबियत, कामयाब तरबियत के अंदर। वो क्या है? वो ये कि अब ये सब जानते हैं और रिवायात और अहादीस और किताबी में मौजूद हैं, इंग्लिश एंड उर्दू में, फकत हेडलाइन पेश कर रहा हूं ताकि एक नुक्ता बयान हो जाए। वो ये कि बिलाखिर जब शादी हो जाती है और नुतफे का अमल, नुतफे की तश्कील का जब अमल पेश किया जाए, जब अमल अंजाम दिया जाए, तो उस अमल से पहले जो रिवायात के अंदर आदाब, जिस्मानी और रूहानी और अखलाकी जो आदाब लिखे गए हैं अहादीस के अंदर, उनकी तरफ रुजू किया जाए। कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ये आदाब जिब्राईल अलैहि सलाम से तालीम लिए और उसके ऊपर अमल किया, और यही आदाब नबी अकरम ने इमाम अली अलैहिस्सलाम को भी तालीम दिया, ताकि नुतफे की तश्कील से पहले इन आदाब की रियायत की जाए। कि इन आदाब के हवाले से मरहूम मजलिसी रहमतुल्लाह अलैह ने अपनी किताब बिहारुल अनवार जिल्द नंबर 100 सफा नंबर 280 में इसका जिक्र किया है। तीसरी अहम चीज वो ये है कि जब बच्चा पैदा हो जाता है, मुतवल्लिद हो जाता है, तो यहां पर जो आदाब जिक्र किए गए हैं रिवायात के अंदर, चाहे वो जिस्मानी आदाब हों, चाहे वो रूहानी आदाब हों, जो कि मुअस्सर हैं, बहुत ही मुअस्सर हैं तरबियत के अंदर, उसकी रूही परवरिश के अंदर, जिस्मानी परवरिश के अंदर उसकी रियायत की जाए। जैसे اذان اور اقامہ پڑھنا اس کے لیفٹ اینڈ رائٹ ایئر کے اندر، اور اسی طرح جو دیگر آداب ہیں، جس طرح دیکھیں خود حضرت زہرا سلام اللہ علیہ ان آداب کی رعایت فرماتی تھی. امام صادق علیہ السلام کی روایت موجود ہے کہ حضرت زہرا سلام اللہ علیہ نے اپنے بچوں کے تمام بچوں کے ساتویں دن آف ولادت میں ان کا عقیقہ کیا، اور اسی طرح ان کے سر کے بال جدا کیے، اور اسی طرح صدقہ دیا، ان کے بالوں کے بدلے جو صدقہ دیا جاتا ہے چاندی کا سلور کا، اس کا صدقہ انہوں نے دیا. یہ امام صادق کی روایت جو کہ الکافی اصول کافی جلد نمبر 6 صفحہ نمبر 33 میں موجود ہے. یہ وہ زمینہ اور یہ وہ بیسز ہیں، تین بیسز میں نے آپ کی خدمت میں پیش کیے کہ اس کی رعایت کرنا بہت ضروری ہے. اب آتے ہیں وہ ڈائمینشنز آف تربیت، کہ وہ ڈائمینشنز آف تربیت اگر ہم دیکھیں حضرت زہرا سلام اللہ علیہ کی سیرت میں، تو وہ چار ڈائمینشنز ہیں، کلی طور پر چار ڈائمینشنز ہیں. وہ ہے جسمانی اعتبار سے تربیت، روحانی اور عاطفی یا احساساتی اعتبار سے بچوں کی تربیت کرنا، تین دینی اور اخلاقی تربیت، چار سیاسی اور اجتماعی تربیت یعنی پولیٹیکل اینڈ سوسائٹل تربیت. ان تمام ابعاد کے اندر حضرت زہرا نے اپنے بچوں کی تربیت کی ہے. بالآخر آپ دیکھیں دین اسلام، خداوند متعال جب ایک ہسبینڈ اینڈ وائف کو بچہ عطا کرتا ہے تو یہ بچہ امانت کے طور پر عطا کرتا ہے، امانت الہی ہے. یعنی یہ نہیں ہے کہ جو بھی میں اپنے بچے کے ساتھ کرنا چاہوں جائز ہے، جیسی بھی میں اپنے بچوں کی تربیت کرنا چاہوں میری مرضی ہے. نہیں، یہاں پر میری مرضی نہیں ہے، یہ امانت ہے. جب امانت ہے تو مرضی نہیں چلتی. یہاں پر جو دستورات خداوند متعال ہیں، جو اہل البیت عصمت و طہارت کے دستورات ہیں، ان کو بجا لانا ضروری ہے تاکہ اس میں آپ کی بھی نجات ہو، ماں باپ کی بھی نجات ہو، بچوں کی بھی نجات ہو. ورنہ اگر میں نے اور آپ نے اہل البیت کے دستورات پر عمل نہیں کیا، جسمانی اعتبار سے، روحانی عاطفی اعتبار سے، عقلانی اعتبار سے، دینی اخلاقی اعتبار سے، سیاسی اجتماعی اعتبار سے، ان تمام ڈائمینشنز کے، تمام ڈائمینشنز اور ابعاد کے اندر جو دستورات موجود ہے، جو سیرت موجود ہے، اگر ہم نے اس سیرت کو فالو نہیں کیا تو ممکن ہے، سیدھی سی بات بتا دوں، میں بھی شاید جہنمی ہو جاؤں کیونکہ میں نے ایز اے باپ وہ کردار ادا نہیں کیا ہے. ماں بھی جہنمی ہو جائے گی، بچے بھی جہنم جائیں گے، خدا نخواستہ. اس کا ذمہ دار کون ہے، ماں اور باپ؟ میں آپ کے سامنے، اس سے پہلے ہم اپنا سیشن اینڈ کریں، میں نہیں چاہ رہا ہوں اس کو ہم طولانی کریں تاکہ اس سیکنڈ سیشن کے لیے بھی کچھ مطالب تھوڑے بچ جائیں. میں فقط ایک ڈائمینشن آف تربیت یہاں پیش کروں گا، اس کے بعد باقی جو دو یا تین ڈائمینشنز بچیں گے وہ نیکسٹ سیشن میں انشاءاللہ. پہلا ڈائمینشن اور بعد آف تربیت ہے تربیت جسمی، فزیکل تربیت بچوں کی. بالآخر خدا نے انسان کو دو حصوں میں خلق کیا ہے، دو ڈائمینشنز ہے، ایک جسم ہے، ایک روح ہے. روح حقیقت انسان ہے، روح حقیقت انسان ہے. اب اس روح کو بدن کے قالب میں ڈھالا گیا ہے، بدن کے اندر رکھا گیا ہے، ٹھیک ہے. اب ممکن ہے سوال کریں کہ روح کہاں پر ہے، بدن کے اندر. فی الحال میں اس ٹاپک میں نہیں جانا چاہ رہا ہوں، صرف ذہن میں رکھ لیں کہ روح کو بدن کے قالب میں ڈھالا گیا ہے. یعنی اگر بدن نہ ہو تو کچھ بھی نہیں ہو سکتا. یعنی اس دنیا میں اگر رہنا ہے تو بدن کے ساتھ رہنا ہوگا انسان کو. یس، جب انسان دنیا سے چلے جائے گا تو اس دنیاوی بدن کی ضرورت نہیں ہے. بس یہ روح اس بدن کے ساتھ وابستہ ہے. بس اگر وابستہ ہے تو اس بدن کی بھی آپ کو نیڈس پوری کرنی ہوں گی بچوں کی. جب بچے کی بدنی نیسیسٹیز کو اگر میں اور آپ پورا نہ کریں تو اس کی روحانی نیسیسٹیز کو بھی ہم پورا نہیں کر سکتے. بس بدن کی تربیت یہاں پر مہم ہے، اور حضرت زہرا سلام اللہ علیہ نے اس بدنی تربیت میں بھی اپنے بچوں کے لیے بہت ہی اہم رول پلے کیا ہے. دیکھیں حضرت زہرا سلام اللہ علیہ کی پوری کوشش تھی کہ ان کے بچے، اگرچہ حضرت زہرا اور امام علی علیہ السلام کا گھر فائنینشل اعتبار سے، پیسوں کے اعتبار سے، مالی لحاظ سے بہت ہی فقیرانہ گھر تھا، ان کی زندگی بہت ہی فقیرانہ زندگی تھی، इस सब के बावजूद जाहिर सी बात है जिसका घर फकीराना हो, पैसों के मसाइल हो, उस घर में बच्चों की जिस्मानी तरबियत करना आसान नहीं है, क्योंकि बिलाखिर जिस्मानी तरबियत के लिए गजा चाहिए। माँ को अगर दूध पिलाना है, उसको भी, माँ को भी बिलाकर बेहतरीन हेल्दी फूड खाने की जरूरत, तब जाके वो अपने बच्चे को फीड कर सकती है। लेकिन हजरत जारा सलामुल्लाह अलैहा इन तमाम मुश्किलात के बावजूद अपने बच्चों की जिस्मानी सलामती में, उनकी हेल्थ और सेहत में, उनके खाने पीने और उनके बदनी परवरिश में उन्होंने खूब किरदार अदा किया है, तमाम सख्तियों के बावजूद। एक तरफ से फकीर फकीराना जिंदगी है, दूसरी तरफ से इमाम अली अलैहिस्सलाम अक्सर औकात घर पे नहीं होते थे। क्यों? क्योंकि इमाम अली अलैहिस्सलाम अक्सर औकात या तो नबी अकरम के साथ जंगों में मशगूल हुआ करते थे, या फिर नबी अकरम की जानिब से कोई तबलीगी और तबलीगी मामूरियत होती थी। मसलन इमाम अली को यमन भेजा है, वहां भेजा है तबलीग करने के लिए। बिलाखिर इमाम अली होते थे घर पे, लेकिन पूरा दिन नहीं हुआ करते थे। तो अब देखें, हजरत जहरा हैं और उनके बच्चे हैं। यहां पर रिवायत के अंदर मौजूद है, जैसे आयतुल मरअची की किताब है या मरहूम तबरसी की किताब मकारिमुल अखलाक सफर नंबर 117 में ये रिवायत आई है कि इन तमाम सख्तियों के बावजूद हजरत जहरा खुद अपने बच्चे को दूध पिलाती थी, खुद फीड किया करती थी। बहुत अब ये भी एक रिवायत मौजूद है कि अल्लामा मजलिसी बिहादुल अनवार जिल्द नंबर 43 सफर नंबर 59 में ये रिवायत मौजूद है कि बहुत सारे मवाके और मुनासिबतें और ऐसे दिन पेश आते थे इनकी जिंदगी में, हजरत की जिंदगी में, कि घर में खाने के लिए कुछ भी नहीं हुआ करता था। या कुछ भी हुआ नहीं करता था, या बहुत ही कम खाना हुआ करता था। तो यहां पर हजरत जहरा को देखें, एक तरफ से माँ भी हैं, एक तरफ से जौजा भी हैं। ये दो अहम रोल्स अदा करने हैं हजरत जहरा को और आप सबको। सही है, जो भी सिस्टर्स ये सुन रही हैं उन सबको बिलाकर, या तो माँ हैं या माँ बनने वाली हैं, और वाइफ हैं, ये दो रोल्स आप सबको अदा करने हैं। हजरत जहरा सलामुल्लाह अलैहा मरहूम मजलिसी ये रिवायत फरमाते हैं कि इस अपनी किताब में कि बाज़ औक़ात वो खुद खाना नहीं खाती थी। जब घर में खाना बहुत कम हुआ करता था तो वो खुद खाना नहीं खाती थी ताकि खाना को खाने को बचा सकें अपने बच्चों के लिए और अपने शौहर के लिए। और इन सब मुश्किलात के बावजूद अपने शौहर के सामने, रिवायात में मौजूद है, अपने शौहर के सामने शिकायत नहीं करती थी। ये रिवायत के अल्फाज हैं, रिवायत में मौजूद है बिहादुल अनवार के अंदर। उल्टा वो क्या करती थी, वो खाना बचाती थी, खुद नहीं खाती थी, बच्चों को और शौहर के लिए बचाती थी। और बाज़ औक़ात नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास जाती थी उनकी खिदमत में, उनसे मुतवस्सिल हुआ करती थी। और क्यों मुतवस्सिल? ताकि वो दुआ करें और अपने बच्चों के लिए खाना फराहम हो जाए। अब रिवायत के अंदर के जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हजरत जहरा सलामुल्लाह अलैहा आती थी ताकि अगर उनके पास कुछ खाना हो, तो नबी अकरम फरमाते थे मेरे पास भी खाना नहीं है। तो यहाँ पर नबी अकरम दुआ फरमाते थे खुदावंद मुतआल की बारगाह में, और आसमान से जन्नती खाना, माएदे आसमानी, माएदा आसमानी आता था, और उससे हजरत जहरा का घर इस्तिफादा करता था, उनके बच्चे इस्तिफादा करते थे। एक और रिवायत के अंदर मौजूद है कि हजरत जहरा सलामुल्लाह अलैहा अपने बच्चों की शिफा के लिए, जब उनके बच्चे बीमार हुआ करते थे, तो एक रिवायत में हमें ये मिलता है कि वो मादी, देखिए एक होता है ना कि घर में खाना नहीं है या बच्चा बीमार है, तो हम मसलन फार्मेसी जाते हैं, आज के ज़माने में मेडिकल स्टोर जाते हैं, दवाइयाँ लेते हैं या किसी डॉक्टर के पास जाते हैं, लेकिन उस वक्त जब पैसा हो। अब जब पैसा नहीं तो क्या करें? हजरत जहरा सलामुल्लाह अलैहा की सीरत में दो पहलू हमें मिलते हैं। बाज़ औक़ात अपनी मुश्किलात को हल करने के लिए मादी वसाइल से तवस्सुल और तवस्सुत लिया करती थी, اور بعض کا جیسے مثال کے طور پر خود نبی اکرم کی خدمت میں جاتی تھی، ٹھیک ہے، یا بعض اوقات معنوی بعد اور معنوی پہلو سے استفادہ کرتی تھی. مثال کے طور پر اگر میں آپ کے سامنے ایک مثال دوں تو یہاں پر ایک روایت کے اندر موجود ہے کہ جب ان کے بچے بیمار ہوئے تھے امام حسن اور امام حسین علیہ السلام، تو یہاں پر حضرت زہرا سلام اللہ علیہا نے توسل کیا حضرت علی علیہ السلام اور ان کی جو کنیز ہیں حضرت فضہ سلام اللہ علیہا، ان سب نے مل کر اپنے بچوں کی شفا کے لیے نظر رکھی، نظر کی کہ ہم اگر یہ ٹھیک ہو جاتے ہیں، اگر یہ شفا پا جاتے تو ہم 3 دن کے لیے روزہ رکھتے ہیں. یہ روایت شیخ صدوق نے اپنی کتاب الامالی میں صفحہ نمبر 329 میں ذکر کیا. بعض اوقات امام علی علیہ السلام بھی یہی کام کرتے تھے، بعض اوقات مادی وسائل سے، بعض اوقات معنوی وسائل سے. دیکھیں امام علی علیہ السلام بعض اوقات خود مشکلات کے موقع پر جب کھانا نہیں ہوتا تھا، مسائل دیگر ہوتے تھے، دیگر مشکلات میں خود اپنے بچوں کا ہاتھ پکڑ کر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم کے پاس لے جاتے تاکہ نبی اکرم دعا کریں اور یہ شفا پا جائے. ایک اور روایت کے اندر حضرت زارا سلام اللہ علیہ بعض اوقات، دیکھیں یہ ادب، دیکھیں اب یہاں پر ایک بہت ہی تربیت، سب تربیتی نکات ہیں، وہ تربیتی اہم نقطہ یہاں پر کیا ہے، دیکھیں حضرت زارا سلام اللہ علیہ بالآخر معصومہ تھیں، مستجاب الدعوہ تھیں، ان کی دعائیں قبول ہوا کرتی تھیں، لیکن ان سب کے باوجود وہ خود بھی اپنے بچوں کو نبی اکرم کے پاس لے جاتی تھیں تاکہ وہ ان کے لیے دعا کریں. کیوں؟ وہ بھی تو دعا کر سکتی تھی، اپنے شوہر امام علی علیہ السلام کو کہتی کیونکہ وہ بھی تو معصوم تھے، لیکن کیوں نبی اکرم کے پاس لے جانا؟ دیکھیں امام علی بھی لے جایا کرتے تھے، حضرت زہرہ بھی لے جایا کرتے، کیوں؟ تاکہ بچوں کے اندر یہ سینس پیدا ہو کہ بزرگوں کا، بڑوں کا احترام کیسے ہونا چاہیے. دو، نبی اکرم کی شخصیت. نبی اکرم کون ہے؟ نبی خاتم ہے، حضرت محمد صلی اللہ علیہ وآلہ وسلم. نبی اکرم اپنے زمانے کے سب سے بڑے عالم، پیغمبر، ہر پیغمبر عالم ہوتا ہے بالآخر. تو یہ سینس کریٹ کرنا اپنے بچوں کے اندر کہ اولیاء خدا کیسے ہوتے ہیں، اولیاء خدا کی خدمت میں جانا کیسے ہوتا ہے، ان کا احترام کیسے ہوتا ہے. کیا میں اور آپ یہ کام کرتے ہیں؟ مثال کے طور پر اگر آپ کے گھر میں، میرے گھر میں کوئی مادی مشکل ہے، بچہ بیمار ہے، یا کوئی اور مشکل ہے، معنوی مشکل ہے، تو کیا ہم اپنے آپ کو اور یا اپنے بچوں کو کسی عالم کے پاس لے جاتے ہیں تاکہ اس بچے کے اندر عالم کا احترام اس کے اندر ایجاد ہو، عالم کی اہمیت اس کے اندر ایجاد ہو، عالم کی شخصیت، بزرگ اس کے ذہن میں کریٹ ہو، ایجاد ہو؟ کیا میں اور آپ یہ کام کرتے ہیں؟ کتنے علماء ہمارے محلے کے اندر 10 منٹ کے راستے پہ ہوتے ہیں، لیکن ہمارے شہر میں ہوتے لیکن ہم نہیں جاتے. پھر ہم کیسے امید کر سکتے ہیں کہ ہمارے بچے بڑے ہو کر ممبر کے سامنے بیٹھیں، مجلس میں حاضر ہوں؟ کیونکہ ہم یہ کام نہیں کرتے، کیونکہ ہم حضرت زہرا سلام اللہ علیہ کے سیرت سے غافل ہیں. لہٰذا ہم کوشش کریں اس سیرت کو فالو کر سکیں، چاہے جسمانی مسائل ہوں، چاہے معنوی مسائل ہوں، لے جائیں اپنے بچوں کو عالم کے پاس، کسی ولی خدا کے پاس لے جائیں. کبھی آئیں زیارت پر، آئیں حضرت معصومہ سلام اللہ علیہ کی زیارت کے لیے آئیں، وہاں پر علماء سے ملاقات کریں، ڈھونڈیں کون سے بڑے علماء قم اور نجف میں رہتے ہیں، ان سے ملاقات کے لیے جائیں، اپنے بچوں کو بھی لے کر جائیں. یہ وہ سیرت ہے جو حضرت زہرا سلام اللہ علیہ اور امام علی علیہ السلام ہمیں سکھا رہے ہیں. دو، معصوم ماں باپ ہمیں سکھا رہے ہیں. تو بس ہم کوشش کریں انشاءاللہ اس سیرت پر عمل کریں. اور اب اگلے لیکچر سے ہم، اگلے سیشن میں ہم تربیت کے جو دیگر ابعاد ہیں، دیگر ڈائمنشنز ہیں، جیسے تربیت روحانی اور عاطفی اور معنوی تربیت، احساسی تربیت، اسی طرح دینی اخلاقی تربیت اور سیاسی اجتماعی تربیت، کوشش کریں گے اس کو اگلے سیشن کو ہم، ممکن ہے تھوڑا اس کا ڈیوریشن زیادہ ہو، لیکن یہ ٹاپک انشاءاللہ ہم اس کو اگلے سیشن میں کمپلیٹ کریں گے. خدا سے دعائیں کہ خدا ہمیں حضرت زہرا سلام اللہ علیہا اور امام علی علیہ السلام اور دیگر تمام معصومین علیہم السلام کی سیرت پر عمل کرنے کی توفیق عطا فرمائے. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.